नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारको प्रष्टीकरण, सिन्धुपाल्चोक र बागलुङ जिल्ला विपद संकटग्रस्त क्षेत्र घोषणा।
देशभर आज 1172 जना कोरोना संक्रमित थपिए, थप 7 जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या 25,000 नाघे, फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई थप जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश, सांसद पद यथावत रहने, मन्त्री बन्न नपाउने।
बम विस्फोटको धम्की, लगतै फ्रान्स आइफिल टावर खाली पारियो, नजिकैका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह।
र यस वर्ष तय गरिएका 7 च्याम्पियनसिपका सबै उमेर समूहका खेलहरू स्थगित।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमणमा नपरेको बताएको छ। पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरू बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्र मन्त्री प्रदीप गेवालीले सरकारको धारणा सार्वजनिक गर्नुभएको हो। मन्त्री परिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले बनेका घरहरू नेपाल चीन सीमाबाट 1 किलोमिटर भित्र चिनिया भूभागमा बनेको पाइएको बताउनुभयो। उहाँले यस्तै खबर 2073 सालमा पनि आएको उल्लेख गर्दै त्यस बेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नाभि विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत अवलोकन गरेको पनि स्मरण गराउनुभयो।
त्यो टिमले चाहिँ त्यसको स्थलगत अध्ययन गरेर त्यति बेला बनेका घरहरू चाहिँ नेपाल चीन सीमाभन्दा 1 किलोमिटरभित्र नेपाली चिनिया भूभागमै भएको भनेर त्यति बेला प्रतिवेदन दिएको स्थिति रहेछ। अहिले त्यही ठाउँमा नै बनाइएको जानकारी प्राप्त भएको छ। नेपाल चीन बिचमा सीमा समस्याहरू छैनन्। कहीँ कतै त्यस्ता देखा पर्यो भने पनि बसेर छलफल गर्ने एउटा सौहार्द सम्बन्ध हाम्रो छँदैछ।
यसअघि चीनले नेपालसँग जोडिएको सीमामा कुनै पनि विवाद नरहेको दावी गरेको छ। हुम्लामा रहेको नेपाली भूभागमा चीनले घरहरू निर्माण गरेको भन्ने समाचार आएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो। नेपाल स्थित चिनिया दूतावासका प्रवक्ता वाङ सियालोङले एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको भौगोलिक अखण्डताको सधैँ सम्मान गर्ने बताउनु भएको छ। चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँ स्थित चिनिया दूतावास अगाडि प्रदर्शन समेत भएको छ। प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनुपर्ने माग गरेका छन्। युवाहरूको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेट समेत प्रदर्शन गरे। उनीहरूलाई प्रहरीले दूतावासबाट पनि तितर बितर पारेको थियो।
सरकारले सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले पहिरोबाट प्रभावित दुवै जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै विश्व ब्याङ्कबाट प्राप्त हुने करिब 6 अर्ब रुपियाँ लगानी गरेर पुननिर्माणको काम गरिनेछ। यसको अगुवाई विपद व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
नेपालमा आज 1172 जना कोरोना संक्रमित थपिएका छन्। गत 24 घण्टामा देशभरका विभिन्न प्रयोगशालामा 9,497 पीसीआर परीक्षण गर्दा 426 जना महिला र 746 जना पुरुष गरी 1172 जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो। काठमाडौँमा मात्र 492 जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये 178 जना महिला र 324 जना पुरुष छन्। यस्तै गरी भक्तपुरमा 95 जना र ललितपुरका 50 जना संक्रमित पहिचान भएका छन्। मोरङका 44, सुनसरीका 37, सुर्खेतका 49, रूपन्देहीका 67 जना संक्रमित पुष्टि भएका छन्। उपचारपछि स्वस्थ भएकाहरूको दर कुल संक्रमितको 73.7% अर्थात 49,954 रहेको छ। गत 24 घण्टामा 1893 जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या 17,414 रहेको छ।
कोरोना संक्रमणका कारण देशभर थप 7 जनाको मृत्यु भएको पुष्टि भएको छ। आज पुष्टि गरिएकाहरूमा 16 वर्षीय सहित 6 जना पुरुष र 1 महिला छन्। झापाका 86 वर्षीय, सिराहाका 50 वर्षीय, काठमाडौँका 16 वर्षीय, ललितपुरका 74 वर्षीय, बर्दियाका 64 र 39 वर्षीय गरी 6 पुरुषको मृत्यु भएको हो। यसै गरी काठमाडौँकी 68 वर्षीय महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या 436 पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमण दर बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा 1 महिना नखोल्न सिफारिस गरेको छ। मन्त्रालय अन्तर्गतको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारी सहितको बैठकले संक्रमणको जोखिम उच्च रहेकाले यस्ता सेवा अझै कम्तीमा 1 महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको हो। यस्तै गरी देशभर सक्रिय संक्रमितको संख्या 25,000 बढी भएमा लकडाउन गर्न पनि सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताउनुभयो।
संक्रमण दर बढिरहेको र जोखिम उच्च नै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा 1 महिना नखोल्न सिफारिस गर्ने तथा कुनै दिन 25,000 भन्दा बढी सक्रिय संक्रमित भएमा बन्दाबन्दी गर्न सिफारिस गर्ने, 25,000 भन्दा बढी सक्रिय संक्रमित हुँदाखेरि हाम्रो इन्फ्रास्ट्रक्चर स्वास्थ्य सम्बन्धी निकायहरूले यो म्यानेज गर्न गाह्रो छ भनेर हामीले यो कुरा निर्णय गरेका छौँ।
सरकारले नेपालमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगिन नसकेको बताएको छ। अहिले पनि दैनिक 1,000 माथि संक्रमितहरू फेला पर्ने क्रम जारी रहेकोले अझै उच्च बिन्दुमा पुगेर ओह्रालो लाग्ने क्रम आइ नसकेको सरकारका प्रवक्ता प्रदीप गेवालीले जानकारी दिनुभयो। अर्थतन्त्रले गति लिन सकोस् भन्ने उद्देश्यले असोज 1 गतेदेखि अधिकांश व्यवसाय सहित यातायात समेत खुला गरिएको भन्दै उहाँले यसलाई संक्रमणको जोखिम घटेको रूपमा नलिन आम नेपालीलाई आग्रह गर्नुभयो।
व्यवसायहरू, बजारहरू र कारोबारहरूलाई क्रमशः खुकुलो गर्दै जाने कुरालाई कतै पनि संक्रमणको जोखिम कम भएको भन्ने अर्थमा नलिदिनु हुन म सञ्चार माध्यम मार्फत सबै दाजुभाइ दिदीबहिनीहरूलाई विशेष आग्रह गर्न चाहन्छु। अझै पनि हामी पिकमा पुगिसकेका छैनौँ। संक्रमण दिनमा 1200, 1400, 1500 इन एभरेजमा बढी नै रहेको छ र अझ हामी त्यो उच्चतम बिन्दुमा पुगेर ओह्रालो लाग्ने क्रम चाहिँ सुरु भएको छैन।
चाडबाडहरू पनि आउने क्रम सुरु भएकाले स्वास्थ्य सुरक्षाका सामग्री अपनाउन र सामाजिक दूरी कायम गर्न सबैलाई आग्रह समेत गर्नुभयो।
नेपालमा कोरोना भाइरसको संक्रमण भई उपचारपछि स्वस्थ भएका मध्ये 10% अझै पनि लक्षणहरू यथावत रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले यही 17 सेप्टेम्बर 2019 7 प्रदेशमा उपचारपछि संक्रमण मुक्त भएका व्यक्तिहरूमा गरेको अध्ययनले 10.9% लक्षणहरू कायमै रहेको पाइएको हो। निको भएका मध्ये 79% यात्रा गरेका स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले जानकारी दिनुभयो।
सर्वेक्षण गरेका कुल जनसङ्ख्या मध्ये 79% यात्रा गरेको पाइयो। नेसनल लेभलमा आन्तरिक चाहिँ ट्राभल गर्ने 69.1% र अन्तर्राष्ट्रिय लेभलमा यात्रा गर्ने चाहिँ 29.9% रहेको पाइएको छ। COVID-19 संक्रमण मुक्त भएका व्यक्तिहरूको हालको शारीरिक स्वास्थ्य स्थितिको आकलन गर्दा 89.1% व्यक्तिहरू सामान्य अवस्थामा रहेका थिए भने 10.9% लक्षणहरू जस्तै रुगाखोकी लाग्ने, हाँसी आउने, चिसो महसुस हुने, सामान्य कार्य गर्दा पनि कमजोर महसुस हुने र गन्ध र स्वाद पनि गुमाएको अनुभव गरेको पाइयो।
युवा तथा वयस्कहरूमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने देखिएको छ। त्यसै गरी 35% बढी बिरामीमा निको भएको 2-3 हप्तासम्म पनि रुघाखोकी, थकान र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ। डाक्टर गेवालीका अनुसार 15.1% COVID-19 प्रकोपलाई लिएर बारम्बार दिक्क लाग्ने र अनावश्यक विचारहरू आएको र 7.7% आफू र अरूप्रति नकारात्मक विचारहरू आएको पाइएको छ।
COVID-19 को सामान्य लक्षण भएका बिरामीहरूको साथसाथै युवा तथा वयस्कहरूमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने पाइएको छ। त्यस्तै गरी 35% भन्दा बढी बिरामीहरूमा निको भएको 2-3 हप्तासम्म पनि रुघाखोकी, थकान र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू देखिएको छ। 15.1% COVID-19 प्रकोपको बारेमा बारम्बार दिक्क लाग्ने र अनावश्यक विचारहरू आएको र 7.7% आफू र अरूप्रति नकारात्मक विचारहरू आएको पाइएको छ। 21.4% कामको चिन्ता, 19.2% घरको चिन्ता र 29.6% प्रतिशतमा बेरोजगारीको कारणले आर्थिक चिन्ता भएको पाइएको छ। 84.3% निको भएका व्यक्तिहरूले सामाजिक भेदभावको महसुस गरेको पाइयो। सामाजिक दुर्व्यवहारको कारणले गर्दा उनीहरूमा मानसिक चिन्ता बढेको देखिएको छ।
डाक्टर गेवालीका अनुसार परिषदले सातवटै प्रदेशमा 18 वर्ष मानिका संक्रमण मुक्त व्यक्तिहरूको विशेष गरी शारीरिक, मानसिक र सामाजिक स्थितिको अनुसन्धान गरेको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशी याली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर साथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 98023 11518 र 98023 11549 सम्पर्क गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बाहेकको थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ता द्वय दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टा छुट्टै दायर गरेको रिटमा सुनवाई गर्दै गौतमलाई अन्य जिम्मेवारी नदिनका लागि अन्तरिम आदेश जारी गरेको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अन्तरिम आदेशका सन्दर्भमा छलफलका लागि 14 गतिका लागि तोक्नु र यो विषयमा संवैधानिक इजलासमा पेश गर्ने सम्बन्धमा सामान्य प्रधान न्यायाधीश समक्ष पेश गर्नु भन्ने खालको आदेश भएको छ। सर्वोच्चका प्रवक्ता पोखरेलले भन्नुभयो, संवैधानिक महत्त्वलाई दृष्टिगत गर्दै अन्तरिम आदेश जारी हुने वा नहुने टुङ्गो नलागेसम्म यो विषयलाई यथावत राख्नु आवश्यक देखिँदा विपक्षी नम्बर 5 हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नु नगराउनु सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ। सर्वोच्चको आदेश अनुसार राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गरिसक्नुभएका गौतमको सांसद पद भने यथावत रहनेछ, तर उहाँलाई थप संवैधानिक जिम्मेवारी नदिनु भनेसँगै गौतमलाई सरकारले मन्त्री नियुक्त गर्ने लगायतका अन्य संवैधानिक जिम्मेवारी भने दिन नपाउने भएको छ। प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका व्यक्तिलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्री परिषदको र मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी र भट्टले अस्ति सोमबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। गत भदौ 29 गते बसेको मन्त्री परिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेव भण्डारीले गौतमलाई असोज 1 गते राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो, तर गौतमको राष्ट्रिय सभा प्रवेशले संविधानको उल्लङ्घन हुने र संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने जिकिर गर्दै रिटमा अन्तरिम टुङ्गो नलागेसम्म गौतमलाई राष्ट्रिय सभा सदस्यको हैसियतले काम गर्न र गौतमलाई मन्त्री परिषदमा सामेल नगर्न अन्तरिम आदेशको माग गरिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले डाक्टर गोविन्द केसीसँग वार्ता गरी उनको जीवन जोगाउन सरकारलाई आग्रह गरेको छ। काङ्ग्रेसले आज एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको हो। काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै डाक्टर केसीको स्वास्थ्यमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरी इमान्दार वार्ता र सार्थक कार्यान्वयनमा तदारुकता प्रस्तुत गर्न आग्रह गर्नुभएको हो।
कीर्तिमानी आरोही आङ्ग्रिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सोमबार निधन भएका शेर्पाको आज काठमाडौँको टेकु दोभानमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा उडाएर सम्मान व्यक्त गर्नुभयो। त्यस्तै सशस्त्र प्रहरीको एक टुकुटीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो। सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किम्बदन्ती झैँ बनेका आरोही आङ्ग्रिता शेर्पाको 72 वर्षको उमेरमा काठमाडौँको कपनस्थित छोरी डोमाको घरमा निधन भएको थियो। उहाँले बोतलको अक्सिजन बिना 10 पटक सगरमाथा आरोहण गरेर कीर्तिमानी बनाउनु भएको छ।
पूर्व पश्चिम पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। नारायणगढ मुङ्लिन सड़क खण्डको इच्छा कामना गाउँपालिका 6-4 किलो कुरिन्टार गजुरी लगायतका स्थानमा पहिरो खसेपछि दुईतर्फी नै गाडी चल्न सकेका छैनन्। निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले बताएको छ। वर्षा केही दिन निरन्तर रहने भएकाले उक्त सड़क खण्ड भएर सकेसम्म यात्रा नगर्न ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ। यसअघि बिहान गजुरीमा पहिरो जाँदा सवारी साधन पुरिएका थिए। सड़क माथिबाट आएको पहिरोमा परि नेपाली र भारतीय नम्बर प्लेटका 2 कन्टेनर पुरिएका छन्।
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 देउराली नजिकै पहिरोले एउटा स्कर्पियो पुर्दा चालकको मृत्यु भएको छ। काठमाडौँ कुलेखानी हेटौडा सड़क अन्तर्गत काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको 2017/44/14 नम्बरको स्कर्पियो पहिरोमा पुरिँदा चालकको घटनास्थलमा मृत्यु भएको हो। ठूला ठूला ढुङ्गा खसेर स्कर्पियो पुरेको थियो। गाडीमा अरू यात्रु नरहेको इलाका परिकाले भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। पहिरोले एउटा मोटरसाइकल पनि पुरेको र त्यसमा सवार 2 जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको उहाँले बताउनुभयो। आज स्काभेटरले पहिरो पन्छाउने काम थाले पनि लगातारको वर्षाले झन् ठूलो पहिरो खस्न थालेपछि काम गर्न नसकेको उहाँले बताउनुभयो। वर्षा कम भयो, भोलि पहिरो पन्छाइनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका 63 वर्षीय कैदीबन्दी रामलखन जयसवालको मृत्युबारे थप स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले केन्द्रीय कारागार सुन्धाराबाट यही असोज 3 गते राति 10:55 वीर अस्पतालको इमर्जेन्सी विभागमा लगिएका जयसवालको अस्पतालले भर्ना लिनु अघि नै मृत्यु भइसकेको बताउनु भएको छ। मृतकबारे विभिन्न सञ्चार माध्यममा सत्य तथ्य नबुझी समाचार सम्प्रेषण भएको सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको उहाँले उल्लेख गर्नुभएको छ। आजको नियमित COVID-19 प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले अस्पतालले भर्ना लिने बित्तिकै उनी कुनै पनि हिसाबले जीवित नरहेको पाइएकाले ड्युटीमा खटिएका चिकित्सकले मृत घोषणा गरेको स्पष्ट पार्नुभयो। हिजो अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिकै भाषामा उहाँले विगत 4 दिनदेखि मृतकको शव अस्पतालकै शव गृहमा राखिएकाले सड्ने गल्ने प्रक्रियाका कारण नाकमुखबाट रगत मिश्रित तरल पदार्थ निस्किएको बताउनुभयो। तर आँखा झिकिएको र शरीरभरि घाउ रहेको आफन्तको आरोप सत्य नरहेको भन्दै डाक्टर गौतमले त्यस्तो घटना हुनै नसक्ने जिकिर समेत गर्नुभयो।
विगत 4 दिनदेखि मृतकको शव गृहमा रहेकोले शव सड्ने गल्ने प्रक्रियाका कारण शरीरमा विभिन्न फोकाहरू निस्किएको, छालाको रङ निलो कालोमा परिणत भएको, जीव सुन्निएको तथा मुख र नाकबाट रगत मिश्रित तरल पदार्थ निस्किएको अवस्था हो। सड्न गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुन्छन्, यो सामान्य प्रक्रिया हो। साथै सञ्चार माध्यममा आए जस्तो कुनै अङ्गहरू निकालिएको छैन र निकाल्ने कुरा पनि आउँदैन।
कारागारकै सुरक्षाकर्मीको अनुरोधमा शवको कोरोना परीक्षणका लागि मृतकको स्वाब लिई परीक्षणमा रहेकाले मृतकको शव अस्पतालकै शवगृहमा राखिएको र त्यसको 2 दिनपछि 5 गते रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। यसअघि मृतकका आफन्तले समयमै मृत्यु भएको जानकारी नदिएको, शव नदिएको, शव हेर्दा आँखा झिकिएको र शरीरमा चोट देखिएको बताएका थिए। यसैबीच अस्पताल र केन्द्रीय कारागारले संयुक्त प्रेस विज्ञप्ति जारी गरी जयसवालको मृत्युको भ्रम हटाउन पोस्टमार्टम गर्न लागि जनाएका छन्। मेडिकल अवस्था नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा भ्रामक समाचार प्रकाशित भएकोमा दुवै प्रशासनले आपत्ति जनाएका छन्। बाँकी रिपोर्ट पोस्टमार्टमपछि आउने र कैदीबन्दीका आफन्त तथा सर्वसाधारणलाई भ्रममा नपर्न पनि उनीहरूले आग्रह गरेका छन्।
यस्तै मन्त्रालयले थापाथली स्थित परोपकार प्रसूति गृहमा सिन्धुली एक महिलाबाट गर्भको चौबिस हप्तामै जन्मिएको शिशुबारे प्रश्न पारेको छ। थापाथली परोपकार प्रसूति गृहमा यही असोज एक गते भर्ना गरिएको सिन्धुली गोल नजर दुईकी अञ्जु थापाले गर्भमा रहेको 24 हप्ताको शिशु जन्माएकी थिइन्। रक्तस्राव भएपछि अस्पताल ल्याइएकी अञ्जुलाई गर्भमा रहेको बच्चा सामान्य अवस्थामा रहे पनि पानीको मात्रा कम रहेको चिकित्सकले बताएपछि अस्पतालमै राखेर उपचार सुरु गरिएको थियो। तर रक्तस्राव बढ्दै गएपछि नर्सहरूले बच्चा जन्म नलागेको भनी सुत्केरी गराउने औषधि चलाएपछि अञ्जुली गत सोमबार राति 600 ग्रामको बच्चा जन्माएकी थिइन्। तर चिकित्सकले नवजात शिशु अति सानो भएको र कुनै अङ्गको विकास नभएको भने पनि शिशुले सास फेरिरहेको र रुने राहत चलाउने गरेपछि अञ्जुका श्रीमान उत्तम घिमिरेले भेन्टिलेटरमा राखेर उपचार गराउन अनुरोध गरेका थिए। अहिले 3 नवजात शिशुको भेन्टिलेटरमा उपचार चलिरहेको छ। यसै सन्दर्भमा मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसरी प्रश्न पार्नुभयो।
बच्चालाई प्रसुति रुमकै बच्चा राख्ने टलीमा न्यानो पारिराखेको अवस्था थियो। आफन्तको पुनः अनुरोधमा उक्त बच्चालाई एनआइसियुमा सोही दिन बिहान 9:30 बजे सारिएको हो। हाल बच्चाको स्थिति अत्यन्त नाजुक अवस्था रहेको, अक्सिजन लगायत आवश्यक औषधि उपकरण सहित उपचार भइरहेको छ। चिकित्सा विज्ञानमा 24 हप्ता उमेरको श्वास प्रश्वासमा गम्भीर समस्या भएको नवजात शिशु बाँच्ने सम्भावना न्यून हुन्छ। तर पनि जीवित रहँदासम्म चिकित्सकीय कर्तव्य अनुसार नै उपचार गर्नुपर्ने हुन्छ। सोही कुरा यस सन्दर्भमा पनि अवलम्बन गरिएको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ? मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके। प्राइम लाइफ इन्स्योरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बीमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्री गुरुङले COVID-19 महामारीबाट अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायत संवेदनशील वर्ग र समुदाय बढी मारमार परिरहेको उल्लेख गर्दै उनीहरूको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार, सरकारवाला सबै निकायलाई आग्रह गर्नुभयो। 41 औं सामाजिक सेवा दिवसको अवसर पारेर अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल बैठकमा उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता पनि व्यक्त गर्नुभयो।
सीमा नाकाबाट भारतीय नागरिक अनाधिकृत रूपमा पूर्वी नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा प्रदेश एकमा कोरोना संक्रमणको जोखिम बढेको छ। सरकारले सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी आवत जावतमा कडाई गरेको छ, तर रातको समयमा चोर बाटो प्रयोग गरी भारतीयहरू नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सीमा नाकाबाट आवत जावतमा रोक लगाइएकै बेला आज लुकीछिपी पूर्वी नेपाल प्रवेश गरेका 15 जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनु भएको छ। झापाको बिर्तामुण्डमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भूषालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गर्नुभयो। मन्त्री भूषालले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिने सेवा, वित्तीय पहुँच, बिमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिनुभयो।
ओखलढुङ्गामा विद्युत लाइन मर्मत गर्दा आज बिहान मोलुङ हाइड्रोका एक कर्मचारीको मृत्यु भएको छ। लाइन मर्मत गर्दा विद्युत सर्ट भएर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त हाइड्रोका सुपरभाइजर मोलुङ गाउँपालिका एका परनेश खत्रीको मृत्यु भएको छ। लाइन मर्मतका क्रममा रहेका उनलाई उद्धार गर्न नसकेका कारण मृत्यु भएको र अनुसन्धान थालिएको प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो।
नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा विभिन्न नौ स्थानबाट आफ्नो नियमित सेवा प्रारम्भ गरेको छ। निगमले भोजपुर, दाङ, ताप्लेजुङ, खानी डाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लुबाट नियमित उडान सेवा थालेको जनाएको छ। त्यसमध्ये काठमाडौँबाट सोझै उडानका साथै रुकुम नेपालगञ्ज, नेपालगञ्ज जुम्ला, जुम्ला नेपालगञ्ज, नेपालगञ्ज रुकुम, नेपालगञ्ज बाजुरा र बाजुरा नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको छ। यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको तीन दिन, हप्ताको दुई दिन र कतै दुई दिन उडान तालिका निर्धारण गरिएको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। विश्व चर्चित टाइम म्यागजिनले विश्वका 100 प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। यो सूचीमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई समावेश गरिएको छ। यसपटक म्यागजिनले सार्वजनिक गरेको प्रभावशाली व्यक्तिहरूको सूचीमा विश्वभरका नेतृत्वलाई पछि पार्दै अमेरिकी स्वास्थ्य सल्लाहकार तथा वरिष्ठ महामारी रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीलाई शीर्ष स्थानमा राखिएको छ। कोरोना भाइरसको महामारीमा पनि उहाँले तथ्यको आधारमा आगामी रणनीतिको तयार पार्ने काम गर्नुभएको थियो। राजनैतिक दबावको बावजुद पनि उहाँले आफ्नो अडान नछाडी महामारी नियन्त्रणमा आफ्नो धारणा राख्दै आउनुभएको छ। कला, साहित्य तथा अन्य विभिन्न क्षेत्रसँगै राजनैतिक क्षेत्रका व्यक्तिहरूले पनि यो सूचीमा स्थान बनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यो सूचीको 6 नम्बरमा अटाउनु भएको छ। विश्वका 100 प्रभावशाली व्यक्तिको सूचीमा विश्वका नेताहरूबाट विभिन्न देशका प्रमुख परेका छन्। त्यस्तै आगामी अमेरिकी चुनावको उपराष्ट्रपति पदकी दावेदार कमला ह्यारिस, साई इङ वेन र जोन रोबर्ट्स पनि यो सूचीमा पर्नु भएको छ। चिनिया राष्ट्रपति शी जिनपिङ 5 तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 12 नम्बरमा अटाउनु भएको छ। त्यस्तै जर्मन चान्सलर एङ्गेला मर्केल, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो, विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर टेड्रोस एधोनाम घेब्रेयेसस पनि टाइमले सार्वजनिक गरेको शीर्ष 100 व्यक्तिको सूचीमा अटाउनु भएको छ।
फ्रान्समा रहेको आइफिल टावर आज 81 खाली गरिएको छ। एक व्यक्तिले अल्लाह हु अकबर भन्दै बम पड्काउने धम्की दिएपछि आज आइफिल टावर खाली गरिएको बेलायती संसार माध्यमहरूले जनाएका छन्। आइफिल टावर खाली गरिएसँगै प्रहरीले लामो समय त्यस क्षेत्रलाई घेराबन्दी गरेको छ। बम विस्फोट भइहाले सयौं मानिसले ज्यान गुमाउन सक्ने भएकाले प्रहरीले यस क्षेत्रलाई तत्काल खाली गराएको हो।
अब खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल T20 क्रिकेटमा अहिले साबिक विजेता टोली मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग भिडिरहेको छ। मुम्बई टस हारेर फर्स्ट ब्याटिङ गरिरहेको छ र उसले ताजा अवस्थामा 8 ओभर खेल्दा 1 विकेट खर्चेर 83 रन बनाएको छ। क्विन्टन डिकक 1 रन मात्र बनाएर आउट भएका छन्। पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग 5 विकेटले पराजित भएको मुम्बई आजको खेलमा भने जित निकाल्ने योजनामा छ। प्रतियोगिताको पहिलो खेल खेलिरहेको कोलकाता जित निकाल्दै सहज सुरुवात गर्ने दाउमा छ।
सन् 2020 तय भएको साफको उमेर समूहको सबै प्रतियोगिता रद्द भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ साफले आज उमेर समूहको सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो। सन् 2020 मुख्य 3 प्रतियोगिता आयोजना हुने तय भएको थियो, तर कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता रद्द गरिएको छ। साफको भर्चुअल बैठकले साफ क्षेत्रको वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै र सदस्य सङ्घसँगको छलफलपछि रद्द गर्ने निर्णय गरेको हो। साफलाई उद्धृत गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाले अहिलेको अवस्थाका कारण 2020 लागि 3 युवा प्रतियोगिता रद्द गर्ने निर्णय गरेको जनाएको छ।
र कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ। फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसाय निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। सरकारले होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएको प्रति संघले ध्यानाकर्षण भएको पनि जनाएको छ। अध्यक्ष राज महर्सनद्वारा जारी विज्ञप्तिमा उसले ध्यानाकर्षण भएको जनाएको हो। फुटसल सञ्चालकले आर्थिक संकट बेहोर्नु परेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा संघ पुगेको अध्यक्ष महर्सनको भनाइ छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारको प्रष्टीकरण, सिन्धुपाल्चोक र बागलुङ जिल्ला विपद संकटग्रस्त क्षेत्र घोषणा।
देशभर आज 1172 जना कोरोना संक्रमित थपिए, थप 7 जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या 25,000 नाघे, फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई थप जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश, सांसद पद यताहोत रहने, मन्त्री बन्न नपाउने।
बम विस्फोटको धम्की लगत्तै फ्रान्सको आइफेल टावर खाली पारियो, नजिकैका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह।
र आइपिएलमा अहिले मुम्बई र कोलकाता भिड्दै यस वर्ष तय गरिएका साफ च्याम्पियनसिपका सबै उमेर समूहका खेलहरू स्थगित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।